प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 23 दिन बाँकी।
यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। चुनावी सुरक्षाका लागि सतर्क रहन नेपाली सेनालाई प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। अर्थ मन्त्रालयद्वारा चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक। समीक्षा मार्फत 16,88,32,67,00,000 खर्च हुने संशोधित अनुमान। रामेछापको मन्थली नगरपालिका मसानटारमा आज भएको बस दुर्घटनामा परि ज्यान गुमाएका 12 जना मध्ये 11 जनाको शनाखत। आगामी फागुन 3 गतेसम्म निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न राजनीतिक दल र उम्मेद्वारलाई निर्वाचन आयोगको निर्देशन। र क्युबामा देखिएको इन्धन संकटको जिम्मेवार अमेरिका भएको रूसको आरोप। चालू आर्थिक वर्ष 2082-83 को बजेटको अर्धवार्षिक समीक्षा मार्फत सरकारको आय र व्ययको अनुमान घटाइएको छ। अर्थ मन्त्रालयले आज चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आमदानी र खर्च दुवैको अनुमान घटाएको हो। समीक्षा मार्फत कुल बजेट खर्च 16,88,32,67,00,000 खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयले गरेको हो। चालू आर्थिक वर्षमा 6% आर्थिक वृद्धि हासिल गर्ने र उपभोक्ता मुद्रास्फीतिलाई 5.5% सीमित राख्ने लक्ष्यका साथ बजेटको संशोधित अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ। गत भदौ 23 र 24 गतेको जीएनजी आन्दोलन पश्चात सिर्जना भएको असामान्य परिस्थिति, आयोजनाको पुनः प्राथमिकीकरण र खर्च कटौती गर्ने मन्त्री परिषदको निर्णयलाई संशोधित अनुमानको आधार मानिएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले चालू आर्थिक वर्ष 2082-83 को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वाभाविक रूपमा बढ़ाएर राखिएका कारण अर्धवार्षिक समीक्षा मार्फत त्यसलाई घटाउनु परेको बताउनुभयो। अर्थमन्त्री खनालले अपेक्षित रूपमा बजेट खर्च हुन नसक्नुमा पछिल्ला राजनीतिक घटनाक्रम पनि जिम्मेवार रहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश श्रेष्ठले 3 करोड़ भन्दा कम लागतका आयोजनालाई परियोजना बैंकमा नराखिएको स्पष्ट पार्नुहुँदै पूर्व तयारी नसकिएका र तत्काल कार्यान्वयन गर्न नसकिने तथा कम लागतका आयोजनाको बजेट रोक्का राख्नुपर्ने अवस्था आएको बताउनुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेको उल्लेख गर्दै अब यसबाट पछि हट्न नहुने स्पष्ट पार्नुभयो। अर्थ सचिव घनश्याम उपाध्यायले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनले सुशासन प्रतिको नागरिक चाहना, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधारको भावना उजागर गरेको उल्लेख गर्नुहुँदै प्रदर्शनीका क्रममा अत्यधिक भौतिक क्षति बेहोरेको बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन नेपाली सेनालाई निर्देशन दिनुभएको छ। महाशिवरात्रि तथा सेना दिवसको पूर्व सन्ध्यामा सैनिक मुख्यालय जंगी अड्डामा आजदेखि शुरू भएको प्रीतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरूबीच समन्वयमा कुनै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव दिनुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न सरकारबाट स्वीकृत भएको प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना 2082 अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगबाट सम्पादन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पार्नुभयो। बैठकमा प्रधान सेनापति अशोकराज सिग्देलले समग्र सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन 21 गते हुने निर्वाचनका लागि भारतबाट प्राप्त सहयोगका निम्ति भारत सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग आज सिंहदरबारमा भएको भेटमा विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न नेपाल सरकारलाई सवारी साधनका साथै विविध सामग्री उपलब्ध गराइएकोमा भारत सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। भेटमा राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र असल छिमेकीका नाताले सहयोग गर्नु भारतको कर्तव्य भएको बताउनुभयो। निर्वाचन आयोगले आगामी फागुन 3 गतेसम्म निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले फागुन 3 गतेसम्म राजनीतिक दल तथा उम्मेद्वारले निर्वाचन घोषणा पत्र सार्वजनिक गरी दलले आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालय समक्ष पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेद्वारहरूले निर्वाचन आचार संहिता 2082 दफा 37 बमोजिम सम्वत 2082 साल फागुन 3 गते भित्र निर्वाचन घोषणा पत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 57 बमोजिम निर्देशन दिइएको बेहोरा सबैको जानकारीको लागि अनुरोध छ आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी कांग्रेसले पूरा गर्ने बताउनु भएको छ। सिराहाको लहानमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले कांग्रेसले कहिले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नुभयो। नागरिकमा राज्यका संस्थाप्रति चरम अविश्वास रहेको स्वीकार गर्दै सभापति थापाले सबै खाले अतिवादबाट मुक्त भएर नागरिकका समस्या बुझ्न र समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो। आजै सुनसरी निर्वाचन क्षेत्र नम्बर 2 आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। रामेछापको मन्थली नगरपालिका वडा नम्बर 6 मसानटारमा आज भएको बस दुर्घटनामा परि ज्यान गुमाएका 12 मध्ये 11 शनाखत भएको छ। मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका 7 38 वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी 35 वर्षीय सानुमाया तामाङ, 26 वर्षीय रमिता तामाङ र 31 वर्षीय तारा तामाङ, लिखु तामाकोशी 4 22 वर्षीय बबी तामाङ र 26 वर्षीय दिपेन्द्र बस्नेत, लिखु तामाकोशी 6 दिपेश बस्नेत र लिखु 6 45 वर्षीय मानकुमारी बरुवाल, सिन्धुलीको गोलनचोर गाउँपालिका 6 34 वर्षीय शिव श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका 8 60 वर्षीय मन बहादुर तामाङ र रामेछापको उमाखुण्ड 6 24 वर्षीय विशाल सुनवार रहेका मन्थली अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर केशव सिंह धामीले जानकारी दिनुभयो। मृतक एकजनाको शनाखत हुन बाँकी रहेको छ। दुर्घटनामा परि अन्य 8 घाइते भएको र उहाँहरूको उपचारका लागि धुलीखेल र काठमाडौँका अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जानकारी दिनुभयो। काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस आज बिहान करिब 11 सड़कबाट 50 मिटर तल तामाकोशी नदीमा खसेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। उचाइ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आगामी निर्वाचन संघीयता, गणतन्त्र र लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने निर्णायक अवसर भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित नेपाल आदिवासी ज्ञान सम्मेलनको समापन समारोहमा वहाँले सबै जात जाति भाषा र समुदायलाई समान राजनीतिक अधिकार र आत्मसम्मान दिलाउन निर्वाचन सफल हुनुपर्नेमा जोड दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारलाई विशेष जोड़ दिँदै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टी मुख्यालय पेरिस टाडामा आज आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास, जनताको घर दैलोसम्म गुणस्तरीय सेवा प्रवाह, आर्थिक विकास, समृद्धि, सुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष प्राथमिकतामा राखिएको छ। कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका बोर्ड सदस्य मोहम्मद अहमद एमए अलो बैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डलले आज अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ। भेटमा नेपाल कतार द्विपक्षीय लगानी प्रवर्धन व्यापार विस्तार सरकार तथा निजी क्षेत्र सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो। छलफलका क्रममा अर्थमन्त्री खनालले नेपालमा लगानी मैत्री वातावरण निर्माणका लागि कानूनी तथा संरचनागत सुधारहरू अघि बढ़ाइएको र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण मार्फत आर्थिक वृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका करार इन्जिनियर पदमा कार्यरत सुभाष विष्ट विरूद्ध करिब 2 करोड़ बिगो कायम गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले इन्जिनियर विष्ट विरूद्ध 1,97,00,000 रूपियाँ भन्दा बढ़ी बिगो दावी गर्दै पदको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। क्युबामा देखिएको गम्भीर इन्धन संकटका लागि रशियाले अमेरिकालाई जिम्मेवार ठहर गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पेट्रोलियम आपूर्तिमा आएको अवरोधले क्युबाको सम्पूर्ण अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ। उहाँले अमेरिकाले लागू गरेको आर्थिक घेराबन्दीका कारण क्युबाको अवस्था झन जटिल बनेको बताउनुभयो। रशिया क्युबासँग निरन्तर सम्पर्कमा रहँदै कूटनीतिक तथा अन्य माध्यमबाट सहयोगका सम्भावित उपायहरूबारे छलफल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो। अमेरिकाले क्युबालाई आफ्नो सुरक्षाका लागि असाधारण खतरा रहेको भन्दै भेनेजुएलाबाट हुने इन्धन आपूर्तिमा रोक लगाएको छ। जापानमा जनवरीको अन्त्यदेखि लगातार 3 हप्ताको भारी हिमपातका कारण 46 जनाको मृत्यु भएको छ। घटनामा 558 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
नेपालको डिजिटल पूर्वाधार सुधार र सार्वजनिक सेवाको डिजिटलीकरणका लागि विश्व ब्याङ्कले 5 करोड़ अमेरिकी डलर लगानी गर्ने भएको छ। विश्व ब्याङ्कका कार्यकारी निर्देशकहरूको बैठकले लगानी सम्बन्धी प्रस्ताव स्वीकृति गरेको विश्व ब्याङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो रकम नेपाल डिजिटल रूपान्तरण परियोजना अनुसार एकीकृत अनलाइन नागरिक सेवा पोर्टल र एकीकृत सामाजिक दर्ता जस्ता डिजिटल प्लेटफर्महरूमा लगानी गरिने विश्व ब्याङ्कले जनाएको छ। यो परियोजनाले चरणबद्ध रूपमा सरकारी सेवालाई डिजिटल बनाउन मद्दत गर्ने, डेटा पूर्वाधारमा निजी क्षेत्रको लगानी बढ़ाउने र कानूनी तथा नियामकीय अवधारणामा सुधार ल्याउने अपेक्षा गरिएको छ। डिजिटल अर्थतन्त्र प्रतिको विश्वास बढ़ाउन यो परियोजनाले इलेक्ट्रोनिक हस्ताक्षर, साइबर सुरक्षा र डेटा प्रशासनमा पनि लगानी गर्नेछ। बजारमा खाने तेल, खाना पकाउने ग्यास लगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएको छ। विभागले उपभोक्तालाई अति आवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, संचयकर्ता र सेवा प्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रूपमा अन्य सक्षम निकायको सहयोग लिई संयुक्त रूपमा बजार अनुगमन अघि बढ़ाएको जनाएको छ। सहज रूपमा उपभोक्तालाई राहत दिन, उपभोग्य वस्तुको कृत्रिम अभाव गराउनेलाई कार्यवाहीको दायरामा ल्याउन विभागले प्रभावकारी रूपमा अनुगमन गरिरहेको उल्लेख गरेको छ। पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने काम भइरहेकोले अनुगमनलाई तीव्रता दिएको र कानून विपरीतका काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याएको विभागले उल्लेख गरेको छ। पूर्वाधार र ऊर्जा विकास क्षेत्रमा केन्द्रित भएर नेपाल उद्योग परिसंघले बजेट वाच कार्यक्रम आयोजन गरी छलफल गरेको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको सहकार्यमा आयोजित कार्यक्रममा सेजनले चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा सरकारको बजेट कार्यान्वयनको प्रगति अवस्थाबारे अध्ययन प्रतिवेदन तयार पारी प्रस्तुत गरेको थियो। प्रतिवेदन अनुसार त्रैमासम्ममा बजेटका 9 बुँदा पूर्ण कार्यान्वयनमा गएका छन् भने 45 आंशिक प्रगति र 20 अझै पनि शून्य प्रगतिको अवस्थामा रहेको देखिएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
टी20 विश्वकपमा भारत रहेको समूहमा रहेको पाकिस्तानले भारतसँगको खेल नखेल्ने यसअघिको निर्णय फिर्ता लिएको छ। बंगलादेशको समर्थनमा भारत विरूद्धको खेल नखेल्ने अडान लिएको पाकिस्तान अब आफ्नो निर्णयबाट पछि हटेको हो। यससँगै आउँदो आइतबार अर्थात 15 फेब्रुअरीमा श्रीलंकाको कोलम्बोमा भारत पाकिस्तान बीच खेल हुने निश्चित भएको हो। पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्ट मार्फत आर्जित उपलब्धि र मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै भारत विरूद्ध खेल्न पाकिस्तान टोलीलाई अनुमति दिएको जानकारी दिएको हो। गत केही दिन यता टी20 विश्वकपको सबैभन्दा चर्चित र आर्थिक रूपमा महत्वपूर्ण मानिने यस खेलमा पाकिस्तानलाई फर्काउने प्रयास तीव्र बनेको थियो। त्यसका लागि पाकिस्तान क्रिकेट बोर्ड पीसीबी, बंगलादेश क्रिकेट बोर्ड बीसीबी र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी बीच लगातार छलफल भएको थियो। राजनीतिक तनाव चापका कारण भारत र पाकिस्तान बीचको खेल तटस्थ मैदानमा हुने व्यवस्था अनुसार यो खेल श्रीलंकामा आयोजना हुन लागेको हो। फेब्रुअरी 13 थाइल्याण्डमा हुने राइजिङ स्टार्स महिला एसिया कप प्रतियोगिताका लागि नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संज्ञानले मंगलबार खेलाड़ीको विदाई गरेको हो। प्रतियोगितामा नेपालले पूजा महतोको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति तराई भूभागका केही स्थानहरूमा तुवालो रहनेछ। कोशी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। चुनावी सुरक्षाका लागि सतर्क रहन नेपाली सेनालाई प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। अर्थ मन्त्रालयद्वारा चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक। समीक्षा मार्फत 16,88,32,67,00,000 खर्च हुने संशोधित अनुमान। रामेछापको मन्थली नगरपालिका मसन्टारमा आज भएको बस दुर्घटनामा परि ज्यान गुमाएका 12 मध्ये 11 जनाको शनाखत। आगामी फागुन 3 गतेसम्म निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न राजनीतिक दल र उम्मेद्वारलाई निर्वाचन आयोगको निर्देशन। र क्युबामा देखिएको इन्धन संकटको जिम्मेवार अमेरिका भएको रूसको आरोप। हवस्त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।